नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म विष्णु विश्वकर्मा। समसामयिक विषयवस्तु र राजनीतिक घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी सातवटै प्रदेश महिला मुख्यमन्त्री विहीन हुनुको कारण, एमालेभित्र बढ्दै गइरहेको गुटबन्दी र यसले समग्र राजनीतिक क्षेत्रमा पार्ने असरका विषयमा छलफल गर्दैछौ। संविधानमै देशका हरेक निकायमा 33% महिलाको प्रतिनिधित्व हुनै पर्ने व्यवस्था छ, तर एमाले उपाध्यक्ष अष्टलक्ष्मी साक्य प्रदेश 3 को एमाले संसदीय दलको नेतामा भने पराजित हुनुभयो। शुक्रबारको चुनावमा एमालेकी अर्का नेता डोरमणि पौडेलसँग 10 मत अन्तरले हारेपछि उहाँको प्रदेश 3 र समग्रमा संघीय नेपालको पहिलो महिला मुख्यमन्त्री हुने बाटो पनि बन्द भयो। हालै भएको प्रतिनिधि सभा तथा प्रदेशसभा चुनावमा देशको पहिलो पार्टी बनेको एमाले आफूले पाएका 4 वटै प्रदेशमध्ये कुनैमा पनि महिलालाई मुख्यमन्त्री बनाएन। उसो त एमाले भित्रको गुटबन्दीका कारण यसअघि पनि लामो समय राजनीति गरेका र नागरिकले आस गरेका नेता पनि नेतृत्वमा पुग्न सकेका छैनन्। यसै विषयमा छलफल गर्न आज मसँग हुनुहुन्छ एमाले नेत्री तथा सांसद रामकुमारी झाँक्री, एमालेकी केन्द्रीय सदस्य झाँक्री पूर्व विद्यार्थी नेत्री पनि हुनुहुन्छ। झाँक्रीजी, स्वागत छ।
धन्यवाद।
अष्टलक्ष्मी साक्य जुन शुक्रबार भएको चुनावमा डोरमणि पौडेलसँग हार्नुभयो संसदीय दलको नेतामा, उहाँको व्यक्तिगत हार मात्रै थिएन, त्यो समग्रमा एमालेको हार र यो देशमै पहिलो मुख्यमन्त्री महिला मुख्यमन्त्री हुने बाटो पनि बन्द भयो, यसका पछाडि कारण के छ? विगतकै एमालेको रोग हो कि महिला नेत्री सक्षम नभएका हुन्?
तपाईँले भने जस्तै शुक्रबार 1 बजेतिर परिणाम सार्वजनिक भयो। बाटोमा मैले हिँड्दै गर्दा परिणाम सबै थाहा त पाइसकेका थिइनँ, तर एकजना प्रत्याशीले टिकामाला लगाएर आएको बाटोमा देखेँ। म स्कुटरमा हिँड्दै थिएँ अनि ए परिणाम यस्तो भएछ जस्तो लाग्यो। अनि म एक ठाउँ अलि बस्ने ठाउँ चिया खाने ठाउँमा पुगेँ र केही साथीहरूलाई फोन गरेँ। अनि के भयो भन्दा त्यही तपाईँले अघि भूमिकामा भने जस्तै 10 मतको अन्तरमा अष्टलक्ष्मी साक्य चाहिँ पराजित हुनुभयो, डोरमणि कामरेडले चुनाव जित्नुभयो भन्नुभयो। अनि त्यति बेला मैले त्यसलाई अब अरू साथीहरू पनि हुनुहुन्थ्यो, त्यही कारणले त्यति गहिरिएर भन्दा म चाहिँ अलिकति आफूलाई एकदम नमज्जाता अनुभूति भइ नै हाल्यो। अनि म त्यसपछि आफ्नो काममा गएँ अनि बिचमा काहीँ फेरि बसेँ। अनि त्यसपछि मैले, म त पार्टीको केन्द्रीय कमिटी सदस्य पनि हुँ, अनि यो प्रदेश नम्बर 3 को संसदीय दलको नेता चुन्ने चुनाव हो, त्यस कारण एमाले भन्दा बाहिरको मान्छे नेता हुने अवस्था पनि होइन, एमाले नै हुने हो। त्यही हिसाबले चाहिँ एउटा पार्टीको केन्द्रीय सदस्यको हिसाबले पनि मैले चाहिँ निर्वाचित हुनुभएका डोरमणि कमरेडलाई बधाई पनि दिएँ। तर मलाई बधाई दिँदै दिँदै गर्दा म उहाँसँग त कुनै तुलना गर्ने विषय छैन, तर म एउटा पार्टीको केन्द्रीय सदस्य, एउटा पार्टीको उहाँ उमेरले मभन्दा धेरै सिनियर भए पनि उहाँ विभागमा हुनुहुन्छ, त्यो कारणले गर्दा मैले उहाँलाई शिष्टाचारको हिसाबले दिएँ। तर म हिजो बेलुकीदेखि बिहान, त्यसपछि अर्को दिनभरि गत लिएँ र एकपटक नेकपा एमाले आफ्ना यो पछिल्ला खुला राजनीतिमा आएपछिका दिनहरूका इतिहासका केही पानाहरू पल्टाउने, स्मृतिमा केही कुराहरू ल्याउने कोसिस गरे। मलाई 48, 51 या 56 का घटनाक्रमहरूले मलाई कम छुन्छन्, किनभने त्यति बेला म उमेरले पनि सानै थिएँ। नेपाली राजनीतिमा महिलाहरूका मुद्दा यसरी मुखरित पनि थिएनन्, त्यसले गर्दा महिला हेपिनु स्वाभाविक हो महिला भएको कारणले भन्ने आम बुझाइबाट म पनि त्यति धेरै फरक ढङ्गले हेरेर त्यसका विरुद्धमा विद्रोह गर्न सक्ने आँट कम थियो त्यो बेला। जब 62-63 यो परिवर्तनको लागि हामी लाग्यौँ, 64 साल पछाडिको स्थिति फेरियो, हाम्रो चेतना फेरियो, मेरो उमेर फेरियो, ममा परिपक्वता आयो, मुद्दाहरू फेरिए, राजनीतिक वातावरण फरक भयो, त्यसपछि यसलाई अलि जोडेर हेर्न खोजेँ र 2065 सालमा नेकपा एमालेको एकजना शीर्षस्थ नेता, अहिले दिवंगत भइसक्नुभयो, साहना प्रधान पहिलो राष्ट्रपति हुने सम्भावना थियो गणतान्त्रिक नेपालको। त्यति बेला माओवादी पार्टी पहिलो पार्टी थियो, एमाले तेस्रो पार्टी थियो, काङ्ग्रेस दोस्रो पार्टी थियो, र माओवादीको साइडबाट नै के भन्छ साहना प्रधानको लागि राष्ट्रपतिमा प्रस्ताव गरियो. सामाजिक अहिलेको जस्तो सशक्त सोसल मिडिया त थिएन, तर सामाजिक वृत्तमा नागरिक समाजको बीचमा उहाँ जस्तो एउटा योग्य आन्दोलनमा लागेको 46 सालको जनआन्दोलनको वाममोर्चाको कमान्डर, समग्र मोर्चाको उपकमान्डर, गणेशमानजी कमान्डर हुँदा उहाँ सहकमान्डर हुनुहुन्थ्यो, त्यस्तो व्यक्तित्व पहिलो गणतान्त्रिक सरकार बन्दै गर्दा पहिलो गणतन्त्रको राष्ट्रपति हुने मौका थियो. त्यो कुरामा एमालेकै शीर्ष नेताहरूले के भने हाम्रो पार्टीको बीचको नेताहरूको कुरा अर्को पार्टीबाट प्रस्ताव आउने भनेर त्यसलाई उहाँहरूले मान्नु भएन. र वामपन्थीको राष्ट्रपति नहुने मात्रै होइन, महिला नहुने मात्रै होइन, एक हिसाबले अरू नै प्रकृतिको राष्ट्रपतिको चुनाव भयो. अनि हुन त मधेसी कम्युनिटीबाट आउनुभयो रामवरण यादवजी आउनुभयो. अनि त्यसपछि समय बित्दै गए, यसमा धेरै कुराहरू पार्टीभित्र भए बाहिर भए र यसले चाहिँ कहिलेकाहीँ सभामुख हुने मौकाहरू पनि एमालेका नेत्रीहरूको अगाडि आउँथ्यो. यी धेरै कुराहरू पन्छाइँदै गयो. त्यसले गर्दा म आज महिलाको हिसाबले मात्रै भन्दा पनि समग्रमा महिला आन्दोलनभित्र स्थापित भएका महिलाहरूका बारेमा पार्टीको नेतृत्वले कसरी हेर्छ भन्ने कुरा चाहिँ अलिकति फेरि घोत्लेर हेर्न बाध्य भएँ. र अहिले अष्टलक्ष्मी शाक्य एक हिसाबले निर्विकल्प मुख्यमन्त्रीको दावादार हुनुहुन्थ्यो, किनभने जब हामी विधान संशोधन गरेर त होइन तदर्थ हिसाबले पार्टीलाई सङ्घीयतामा लएर संरचना खडा गऱ्यौँ. 3 नम्बर प्रदेशको उहाँ प्रमुख हुनुभयो, पार्टीको नेकपा एमाले 3 नम्बर प्रदेशको प्रमुख हुनुहुन्छ, उहाँ पार्टीको उपाध्यक्ष हुनुहुन्छ, बकाइदा आरक्षणमा होइन निर्वाचन जितेर आउनुभएको हो. र उहाँ चाहिँ अहिले संघीय संसदको प्रत्यक्षतर्फ क्षेत्र नम्बर 8 या 9 दुईटै क्षेत्रमध्ये कुनै क्षेत्रबाट यो क्षेत्रको यो प्रदेशको पार्टी प्रमुख भाव भएर उहाँ चुनाव लड्न पनि सक्नुहुन्थ्यो, किनकि ती दुईटै क्षेत्र चुनाव पनि तपाईँको जितिएको छ. उहाँ स्थायी कमिटीमा हुनुहुन्छ, निर्णय गर्ने ठाउँमा उहाँ सिफारिस गर्ने प्रदेश कमिटीको प्रमुख हुनुहुन्छ. त्यसकारण अष्टलक्ष्मी शाक्यले कहाँ चुनाव लड्ने भन्ने कुरा चाहिँ उहाँलाई कसैले रोक्ने थिएन. तर उहाँ प्रदेशमा आएर चुनाव लड्नुभयो, कारण के थियो
भने मुख्यमन्त्रीकै उहाँको चाहना थियो त्यति बेला.
त्यति बेला उहाँ प्रदेशमा चुनाव लड्दा मेरो विचारमा उहाँलाई नेताहरूले केही सिग्नल पनि दिएकै हुनुपर्छ, नत्र उहाँलाई माथि संघीय संसदमा चुनाव लड्ने, जित्ने, मन्त्री हुने होइन डिपिएमसम्म हुने सम्भावना त त्यता पनि थियो. तर उहाँले चाहिँ प्रदेशमै चुनाव लड्नुको पछाडि उहाँ चाहिँ चुनावदेखि अहिलेसम्म हिजोको दिनसम्म र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री हो भन्ने एउटा अन्डरस्टुड कुरा थियो. एकाएक यो विषय स्थायी कमिटीको विषय बनेन, छलफल गरिएन, र संसदीय दलको नेता चुन्ने काम चाहिँ नाटकीय हिसाबले चुनाव गरेर बाक्सा थापेर ढुवाङ थापेर गरियो. र यही कुरा चाहिँ के गयो भने 5 नम्बर प्रदेशको हकमा चाहिँ यस्तो नगरी सर्वसम्मत गरियो, घोषणा गरियो. अनि त्यो घोषणा 5 नम्बर प्रदेशमा घोषणा भएपछि 3 नम्बर 1 नम्बर 4 नम्बरमा पनि यस्तै हुन्छ. मान्छेले के आकलन गरेका थिए भने शङ्कर पोखरेल प्रदेशको प्रमुख होइन, 5 नम्बर प्रदेशको प्रमुख चाहिँ विष्णु पौडेल हुनुहुन्छ, उहाँ चाहिँ प्रदेशमा होइन सङ्घमा चुनाव लड्नु भएको छ. त्यसकारण एउटा वामपन्थी गठबन्धनको हिसाबले उहाँले निर्वाचन छोड्नु पनि पर्ने भएर उहाँलाई तपाईँ वै प्रदेश प्रमुख पनि हुनुहुन्छ भन्ने हिसाबले उहाँलाई प्रदेशमा चुनाव उठाइएको थियो, नेतृत्वले त्यो कमिटमेन्ट गरेका थियो. त्यही हिसाबले उहाँ उठ्ने कुरालाई हामीले स्वाभाविक मान्यौँ. प्रदेश नम्बर 1, प्रदेश नम्बर 3 र प्रदेश नम्बर 4मा प्रदेशका पार्टीका प्रमुखहरू प्रदेशमा गएर चुनाव लड्नु भएको छ. त्यो कारणले हामी जम्मैले के बुझ्यौँ भने पार्टीको अध्यक्ष प्रधानमन्त्री हुन्छ, संसदीय दलको नेता हुन्छ भनी निहायत प्रदेशका प्रमुखहरू पनि दलको नेता हुनेछन् र प्रदेशका प्रमुख हुनेछन् भनेर मुख्यमन्त्री हुनेछन् भन्ने कुरा चाहिँ कार्यकर्ताको बीचमा एउटा अन्डरस्ट्यान्डिङ थियो. तर एकाएक तल चुनाव गर्न दिएर पराजित गराउने कुरा भयो. त्यसले गर्दा मैले यो घटनाले म अष्टलक्ष्मी शाक्य दुईटा कुरा छ, एउटा त उहाँ महिला भएकै कारणले चुनाव हराइएको होइन, यो लोकतान्त्रिक अभ्यासले हो भन्ने पनि कुराहरू छ. तर यसो हेर्दा चाहिँ उहाँ एउटा इतिहास ब्रेक गर्ने अवस्था थियो, त्यसले गर्दा उहाँलाई चाहिँ यो इतिहास ब्रेक गर्ने मौकाबाट वञ्चित गरिएको हो. र उहाँ चाहिँ पहिलो त उहाँ महिला भएकै कारणले हराइएको भन्छु म।
अलिकति झाँक्रीजी, तपाईँको पनि इतिहास जोडिएको छ यसमा। 70 सालको चुनावमा सांसदको कुरामा तपाईँको नाम कटाएर अरू कसैको नाम हालिएको थियो, त्यति बेला चर्को विरोध भएको थियो। त्यति बेला तपाईँ पार्टी नेतृत्वबाटै हराइँदा र अहिले असल अस्मीले हार्दा के भिन्नता पाउनुहुन्छ?
तर म यस्तो भन्छु, नेकपा एमाले यत्रो ठुलो शक्तिको साथ अगाडि आएछ, वाम मोर्चा बनाएको छ र एउटै कम्युनिस्ट पार्टी बनाउने ध्येय राखेको छ। संविधानको मर्म अघि तपाईँले पृष्ठभूमिमा भने जस्तै, संविधानको मर्म महत्वपूर्ण कुनै ठाउँहरूमध्ये महिलाहरूको उपस्थितिलाई परिकल्पना गरेका छ। राष्ट्रपति उपराष्ट्रपतिमध्ये कुनै एक लैङ्गिक हिसाबले भिन्न हुनुपर्नेछ, सभामुख उपसभामुखमध्ये कुनै एक लैङ्गिक हिसाबले भिन्न हुनुपर्नेछ, अनि त्यो एवं रीतले मुख्यमन्त्री या प्रदेश तपाईँको संसदको सभामुखसम्म यस्तो भिन्न लैङ्गिक भिन्न कमी समुदायको मान्छे हुनुपर्नेछ भनेर संविधानले परिकल्पना
व्यवस्था गरेका छ,
एकै परिकल्पना गरेका छ एक हिसाबले। दोस्रो कुरा के, समावेशिताको कुरा र सामाजिक न्यायको कुरा पनि संविधानले प्रत्याभूत गरेको छ कि महिलाहरूलाई हामीले समानुपातिक समावेशी गर्नेछौँ भनेर, र अरू 7 नम्बर 6 नम्बर प्रदेशमा पनि को को हुने भन्ने वाम गठबन्धनको तर्फबाट दलका नेताहरू त्यहाँ छानिसकिएको छ। त्यसकारण अन्त त्यति 1, 2, 5, 6, 7 चाहिँ 4 चाहिँ सम्भावना थिएन, 3 नम्बर प्रदेशमा मात्रै यो सम्भावना थियो, यसलाई कटौती गरियो। त्यसले गर्दा एकपटक नेकपा एमालेका माथि एउटा जबरजस्त प्रश्न र नेकपा एमालेको नेतृत्व पङ्क्तिमाथि जबरजस्त एउटा प्रश्न खडा भएको छ। तपाईँहरूका एकदमै निश्चित तपाईँहरूको एउटा कोट अनकोट परिभाषाभित्र पर्ने बाहेक अरू महिला नेत्रीहरूले के सार्वजनिक पद चाहिँ ग्रहण गर्न नसक्ने अवस्थाकै हुन् त आज नेकपा एमालेको नेतृत्वलाई सोध्ने यो प्रश्न हो। र अर्को कुरा, हामीले बाक्सा थाप्ने कुरा गऱ्यौँ, अष्टलक्ष्मी साक्य चाहिँ चुनाव हार्नुभयो, चुनाव लडेपछि हारिन्छ दिचिन्छ यसमा कुनै ठुलो कुरा छैन, तर हामीले यही चुनावदेखि चुनावसम्म गर्ने पद्धति नै ठिक गऱ्यौँ त। यसको मतलब अब संसदीय दलको नेता पार्टीको अध्यक्षसँग एउटा हिजो अस्ति भर्खरै रातो कार्पेट दोस्राएर कुनै पार्टीबाट भित्राइएर बनाएको सांसदले पनि पार्टीको अध्यक्षसँग संसदीय दलको चुनावमा कन्टेस्ट गर्न पाउने बाटो त खोल्यौँ नि, कि हामीले यही विधि यही पद्धति बनाउन खोज्या हो। आज अष्टलक्ष्मी साक्य प्रदेशको प्रमुखका विरुद्ध डोरमणी पौडेल एउटा विभागको सदस्य एउटा कार्यकर्तालाई जसरी चुनावमा खडा गरियो नि, यो खडा गरिएको कारणले भोलि पार्टी अध्यक्ष दलको नेता संसदीय दलको नेता हुँदै गर्दा एउटा कुनै पार्टीबाट छोडेर एमालेमा भर्खरै प्रवेश गर्दै गरेको, एमालेमा समानुपातिक या कतैबाट भर्खर चुनाव जित्दै गरेको, एमालेको उस्तै परे सदस्यै नल्याएको मान्छेलाई पनि त संसदीय दलको चुनाव लड्नको लागि ढोका खोल्यौँ हामीले, यसमा कहाँनिर रोक्न सक्नुहुन्छ तपाईँ? म आज नेकपा एमालेको नेतृत्व मण्डलीलाई भन्न चाहन्छु कि तपाईँले छेक्ने ठाउँ कहाँनिर राख्नुभयो? 7 प्रदेशमा को को हुने भन्ने कुरा पार्टीको स्थायी कमिटीको विषय, पार्टीको पोलिट ब्युरोको विषय, पार्टीको केन्द्रीय कमिटीको एजेन्डा हुनु पर्दैन। आज जे पद्धति बसाल्नु भएको छ र लोकतन्त्रको आफू अनुकूलको परिभाषा गरेर जसरी ढ्वाङ थाप्नेदेखि ढ्वाङ थाप्ने प्रक्रियालाई जनताको बौद्धले जनवादको उत्कृष्ट सिद्धान्तको प्रयोग हो भन्नुभएको छ, मलाई लाग्छ हामी दुर्घटनातिर जाँदैछौँ र नेकपा एमाले महिला विरोधी हो भन्ने सन्देश पनि दिँदैछौँ।
तपाईँले यति गम्भीर कुरा निकालिरहँदा खासमा आफैले त्यो पीडा भोगिरहँदा अहिले एमाले पार्टीभित्रका महिलालाई त उचित स्थान र पद दिन सक्दैन भने माओवादी केन्द्रबाट आउने नेतृत्वलाई नेत्रीलाई चाहिँ कसरी व्यवस्थापन गर्ने?
नेकपा एमालेभित्र लामो समयदेखि सङ्घर्ष गरेका इतिहास बनाएका योग्यता र क्षमता राख्ने महिलाहरूलाई आफ्नो अनुकूलनका कुराहरू नहुँदाखेरि किनारा लाउने काम भएको छ, तर यसो भनिरहँदा भर्खरै कुनै पार्टी परित्याग गर्दै आउँदै गरेका मान्छेहरूको लागि रातो कार्पेट पनि बिछाइएको छ।
त्यो भनेको
त्यसले गर्दा यो यसले प्रवृत्तिलाई जनाउँछ, यसले हामी कस्तो प्रवृत्तिलाई हामी प्रोत्साहन गर्दैछौँ। त्यस कारण म आजको दिनमा म मेरो कन्टेम्पोरेरीसँग आजसम्म म चुनाव लडेर पार्टीभित्र बाहिर सङ्गठनमा लडेरै आएको छु, तर मलाई लाग्दैछ कि अब नेकपा एमालेभित्र मेरो राजनीतिक भविष्य चाहिँ म त्यति सुरक्षित देख्दिनँ, किनकि मैले अमुक नेतृत्वको अमुक स्वार्थ पूरा गर्न सक्दिनँ। त्यसकारण म जहिले लडिरहनेछु, र हामी पछाडि पारिनेछौँ। अमुक स्वार्थ पुरा गर्न आउनेहरूलाई रातो कार्पेट बिछाइनेछ र अमुक अमुक स्वार्थ मिल्दाखेरि अनेक कुरा गरिनेछ। त्यहाँ समानताका सिद्धान्तको जामा पहिराइनेछ, समानुपातिक समावेशीको सिद्धान्त फलाकिनेछ र यसलाई चाहिँ लिपापत्ती गरिनेछ, यो सारा थोक गरिनेछ र गरिएको पनि छ। त्यसकारण आज अष्टलक्ष्मी शाक्यकोलाई पराजित गर्नु भनेको नेकपा एमाले आफ्नो इतिहासमा एउटा धब्बा लाउनु हो, कालो छ्याप्नु हो र त्यसका बाछिटा यत्र तत्र छरिनु हो क्या। यसको इतिहासमा समीक्षा चाहिँ हुन्छ।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। कार्यक्रममा आज हामी सातवटै प्रदेश महिला मुख्यमन्त्री विहीन हुनुको कारण, एमालेभित्र बढ्दै गइरहेको गुटबन्दी र यसले समग्र राजनीतिक क्षेत्रमा पार्ने असरका विषयमा छलफल गरिरहेका छौं। छलफलमा हुनुहुन्छ एमाले नेत्री रामकुमारी झाँक्री, उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रष्ट विचार,
उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी सातवटै प्रदेश महिला मुख्यमन्त्री विहीन हुनुको कारण, एमालेभित्र बढ्दै गइरहेको गुटबन्दी र यसले समग्र राजनीतिक क्षेत्रमा पार्ने असरका विषयमा छलफल गरिरहेका छौं। विश्राम अघिको कुराकानीमा हामीले सातवटै प्रदेश महिला मुख्यमन्त्री विहीन हुनुको कारण, एमालेभित्र बढ्दै गइरहेको गुटबन्दी लगायतका विषयमा छलफल गर्यौं। अब हामी एमालेभित्र बढ्दै गइरहेको गुटबन्दी र सातवटै प्रदेश महिला मुख्यमन्त्री विहीन हुनुले समग्र राजनीतिक क्षेत्रमा के असर पार्छ भन्ने विषयमा छलफल गर्दैछौ। छलफलमा हुनुहुन्छ एमाले नेत्री रामकुमारी झाँक्री, म तपाईँलाई फेरि स्वागत गर्छु।
धन्यवाद।
तपाईँले गम्भीर कुरा उठाउनु भयो, खासमा दुईटा कुरा आए। पहिलो कुरामा एमालेको विगतकै प्रवृत्ति यसपटक यसरी दोहोरियो कि यो मेटिनै सकिँदैन। दोस्रो, तपाईँले मेरो भविष्य एमालेभित्र सुरक्षित छैन भन्नुभयो, भनेको अब एमाले नेत्रीहरूले पहिला पार्टी नेतृत्वको स्वार्थ पूरा गर्नुपर्ने अनि बल्ल पार्टीमा स्थान पाउनुपर्ने बेला आएको
यस्तै देखिन्छ। किनकि म विचारबाट सिद्धान्तबाट तपाईँसँग मेरो विचार नमिल्न सक्छ, सिद्धान्त पनि नमिल्न सक्छ, प्रवृत्ति पनि नमिल्न सक्छ, तपाईँ र मेरो गुट पनि नमिल्न सक्छ। तर एउटा बेसिक इथिक्समा बस्नु पर्दैन पार्टी चलाउँदा? बेसिक आधारभूत इथिकल ग्राउन्ड चाहिँ नामेट पार्ने, लाइक र डिसलाइकको आधारमा। यो पार्टीभित्र त हामी त विभिन्न खालका मान्छे एउटा साझा उद्देश्यका साथ साझा उद्देश्यमा सहमत भएर आएको। यहाँ कसैले सही छाप गरेर पार्टीमा प्रवेश गराए होइन, र म आजको दिनमा सही छाप गरेर पनि लाएको छैन। किनकि म मेरो समाजभित्र जुन वर्गीय, जुन क्षेत्रीय, लैङ्गिक विभेद देख्थेँ, जुन गरिबी, जुन जुन खालको एउटा समाज देखिरहेको थिएँ, यो समाज बदल्न सकिन्छ भन्ने चेत थियो जति बेला म हाई स्कुल पढ्दै थिएँ। र यो समाज बदल्ने माध्यम राजनीति हो भन्ने बुझेँ, र त्यो राजनीतिमा लाग्न राम्रो सिद्धान्त भएको, जनताको वर्गीय मुद्दा उठाउने पार्टी चाहिन्छ भन्ने कुरा बुझेँ, र यो वर्गीय पार्टी हो भन्ने विश्वासका आधारमा म नेकपा एमालेमा सहभागी भएँ। तर आज मेरो मुद्दामा, मेरो विचारमा, मेरो दर्शनमा, मेरो आदर्शमा म च्युत भएको छैन। म त्यही आदर्शमा छु, र मेरो विचार, मेरो सिद्धान्त, मेरो आदर्श मसँग मेल खाने पार्टीको सिद्धान्त नेकपा एमाले नै भेटेका छु। तर यहाँका केही मान्छेहरू, यहाँको प्रवृत्ति, यी प्रवृत्तिका विरुद्ध यहीँ भित्रै लड्या छु म।
त्यसो भने
त्यसकारण म यहाँ भित्रै लड्दैछु भने पक्कै पनि म जुन प्रवृत्तिका विरुद्ध लडेको छु त्यो प्रवृत्तिको विरुद्ध लडिरहँदा मैले मेरो स्पेस साँगुरो त बनाइरहेछु। हो, यही कारणले सामान्य एउटा आधारभूत इथिकल नैतिक एउटा जमिन तपाईँले राख्नुहुन्न, र पाएक पर्ने आधारमा गणित र तपाईँको लोकतन्त्रलाई गणितमा मात्रै मापन गर्नुहुन्छ। लोकतन्त्रको त धेरै राम्रो इसेन्स छ, लोकतन्त्र भनेको एकदमै ठुलो ब्युटी हो जनताको जनमतको, तर यसलाई गणितमा सीमित गर्नुहुन्छ। यो सीमित गणितमा गर्नुहुन्छ भने म जस्ता मान्छेहरूको स्पेस साँगुरै छ।
त्यसो भने झाँक्रीजी, तपाईँ लामो समयदेखि यो गुटबन्दीका विरुद्ध पनि लडिरहेको छु, म आदर्शमा अडिग छु त भन्नुभयो। इतिहास हेर्दै जाने हो भने कुनै महिला नेत्रीले सजिलै आफूले चाहेको र क्षमता हुँदाहुँदै पनि कुनै पदमा बस्न सक्ने अवस्था अब रह्यो कि रहेन? यो महिला हुनुको दोष थियो कि एमाले नेतृत्वको स्वार्थ नमिलेर
लैङ्गिक हिसाबले महिला हुनुको दोष थियो, महिला भएकै कारणले उहाँलाई चाहिँ कमजोर आँकियो। महिला भए पनि हुन्छ तर उहाँसँगका स्वार्थ लेना देना मिलेनन्, त्यसकारण हराइयो, त्यसकारण गुटबन्दीको पनि शिकार हुनुभयो।
तपाईँ नेतृत्वको कुरा गर्नुभयो, एमाले अध्यक्ष ओलीले साकेले जुन चुनाव लड्नु अघि दिन उहाँले परामर्श गर्नुभएको थियो, तपाईँले चुनाव हार्दै हुनुहुन्छ भने नलड्नुहोस् भन्नुभयो, तपाईँले सहयोग गर्नुभयो भने म चुनाव जित्छु भन्नुभएको थियो साकेले। अवस्था चाहिँ कस्तो भयो भने ओलीले जो व्यक्ति चाहे त्यही व्यक्ति जुनसुकै पदमा आउन सक्ने, एमालेभित्र अरू सबै चुप बस्नुपर्ने, यो प्रवृत्तिको अन्त्य चाहिँ तपाईँ जस्तो नेताले कहिले गरिसक्यो?
अब हामीले त यो अन्त्य गर्दैनौँ, तर म पार्टीको अध्यक्षको हिसाबले उहाँले लोकतन्त्र र उहाँले पार्टीको अध्यक्षको पावर जे प्रयोग गर्नुभयो, प्रयोगको हिसाबले उहाँले ठिकै गर्नुभयो।
तर अरू नेताले पनि केही बोल्नु भएन,
प्रयोगको हिसाबले जे गर्नुभयो ठिकै गर्नुभयो होला, परिणामको हिसाबले के भयो, एकजना मान्छे जित्थ्यो अर्को हार्थ्यो ठिकै भयो, तर यसको राजनीति मेसेज के भयो हो यो चाहिँ ठुलो कुरा हो, यसको नैतिक मूल्य के भयो यो चाहिँ धेरै ठुलो कुरा हो। अष्टलक्ष्मी साक्यले 10 भोटले चुनाव हार्ने कुरा गणित मेरो लागि केही ठुलो कुरा होइन, क्या गणितमा अझै योभन्दा 100 भोटले अझै सडकमा पछारिएर कहिले उठ्न नसकिने गरी पनि हार्न सकिन्छ, तर त्यो हार्दै गर्दा पनि नैतिक मूल्य बच्यो भने धुलो टकटकाएर उठिन्छ। जब जितिँदैछु तर नैतिक मूल्यलाई धराशायी पारिएको छ, तिलाञ्जली दिएको छ भने जित्दै गर्दा पनि मेरो विचारमा त्यो दमका साथ खासै केही गर्न सकिन्छ जस्तो मलाई लाग्दैन।
अरू नेताहरूले पनि नबोल्नुको कारण गुटका नेताहरू हुनुहुन्थ्यो, माधव नेपाल, जगन्नाथ खनाल,
गुट पनि म यो कथित गुट पनि म यो खासै त्यस्तो मलाई त्यति इन्टरटेन गर्न मन लाग्दैन, तर स्थायी कमिटी थियो, स्थायी कमिटीमा के गर्ने भन्ने मैले भनिहालेँ। आज भोलि एमालेको संसदीय दलको चुनाव हुँदै गर्दा एकजना नवप्रवेशी मान्छे संसदीय दलको चुनावमा हाम्रो अध्यक्षको विरुद्ध दलको नेता बन्न उम्मेदवारी दियो भने रोक्छ कसले? यो कुरा स्थायी कमिटीमा एजेन्डा बन्नु पर्थ्यो कि पर्ने थिएन? प्रदेशमा 7 प्रदेशमा हामीले संसदीय दलको नेता बनाइरहँदा, 7 प्रदेशमा हामीले सभामुख उपसभामुख बनाइरहँदा यो स्थायी कमिटीमा एजेन्डा बन्न पर्थ्यो कि पर्ने थिएन? स्थायी कमिटी नै नभए प्रदेश कमिटीहरूमा यसका एजेन्डा बन्न पर्थ्यो कि पर्ने थिएनन्? आज पार्टी विधि पद्धति सारा चिज चाहिँ निजी र निहित स्वार्थका लागि जम्मै कुरा तिलाञ्जली दिएपछि गणितमा जितिन्छ, मूल्य मान्यतामा चाहिँ जितिँदैन, नैतिक बल चाहिँ हुँदैन, म यति त ग्यारेन्टीका साथ भन्न सक्छु।
तपाईँले यो एउटै तपाईँहरूको अडान नफेरिनुका पछाडि एमालेका नेताहरूको प्रवृत्तिसँग जोडिन्छ क्या, हिजोको नेतृत्व र आजको नेतृत्वमा केही फरक छैन, भोलि तपाईँ आफै पनि त्यहाँ पुगेपछि गर्ने त्यही हो?
मैले भन्नु हो भने त म आज यति धेरै मैले यी विषय र एजेन्डा उठाउँदै आएको छु, म पनि त्यही भएँ भने त मलाई पनि मान्छेले जुत्तै हान्नेछन् र त म मन्जुर पनि गर्नुपर्छ त्यो दिन, तर मलाई नै तर म जस्ता मान्छे पनि त्यहाँ गयो भने यस्तै हुन्छन् भन्ने कुरा म पनि प्रश्न गर्छु।
एमाले मैले अघि पनि भनेको थिएँ एमालेसँगको यो रोग नै देखिन्छ, खास गरी विगतदेखि नै सुधार्ने चाहिँ कहिले त रामकुमार?
यस्तै तपाईँहरू जस्ता मिडियामा काम गर्ने मिडियाकर्मी साथीहरू, नागरिक समाज, पार्टीभित्रका अलि राम्रोसँग पार्टीमा लागिरहेका पार्टीका क्याडरहरू, पार्टीका सदस्यहरू, हामी सबैले यसमा खबरदारी गर्ने, प्रश्न गर्ने, आलोचना गर्ने र यो प्रश्नले उठ्नै नसक्ने बनाउने र यस्तो प्रवृत्तिलाई पराजित गर्ने र जित्ने हो, उपाय छैन अरू त।
असर चाहिँ के पर्ला, जस्तो 7 मुख्यमन्त्री अहिले सबै ठाउँमा पुरुष हुनुहुन्छ, महिलाहरू हुनुहुन्न, क्षमता भएर पनि महिला हुन सक्छ?
यो नेपालीहरूको मैले सुनेको थिएँ कि 2064 सालको संविधान सभाको चुनावपछि श्रमिक राष्ट्र संघको एउटा कुनै अर्कै सन्दर्भको एसेम्ब्लीमा गएर पनि नेपाली त्यहाँको रिप्रेजेन्टेटिभ यहाँबाट जानेले भन्थ्यो, अरे हाम्रो त संविधान सभामा एक तिहाई पुर्याएका छौँ, यता पुर्याएका छौँ, त्यता पुर्याएका छौँ भनेर असान्दर्भिक गफ गर्थे अरे। अनि पछिल्ला एक वर्ष चाहिँ हामी राष्ट्रका प्रमुख 3 ठाउँहरूमा महिलालाई पुर्यायौँ, राष्ट्रपति महिला, सभामुख महिला, के अरे प्रधान न्यायाधीश महिला भनेर गीत गाउँथे। यस्ता गीत गाउने मान्छेहरूका गीतहरू बन्द हुन्छन्, योभन्दा अझै कमजोर परिणाम आउँछ। आज राष्ट्रिय सभाको निर्वाचनको परिणाम पछाडि प्रतिनिधि सभाको समानुपातिको निर्वाचन परिणाम सार्वजनिक गर्नु र क्षतिपूर्ति सहितको व्यवस्था भन्ने कुराको संविधानको मर्म भनेको न्यूनतम 1/3 महिलाहरूलाई सुनिश्चित गर्ने कुरा ग्यारेन्टी गर्ने संवैधानिक भावना विपरीत निर्वाचन आयोगसँग पनि मिले भगतमा आज अहिले हाम्रो पार्लियामेन्टमा 1/3 महिला चाहिँ पुग्दैनन्। किनकि राष्ट्रिय सभामा करिब 36% प्लस हुने भए भएर त्यताको 3% यता प्रतिनिधि सभामा ल्याएर कम्पनसेट गर्ने भए भएर अब यस्तो कुरा चाहिँ प्रतिनिधि सभामा एक तिहाई महिला पुग्दैनन् भनिसके यस्ता छिद्रहरू कानूनका छिद्रहरू त जे पनि प्रयोग गर्न सकिने रहेछ नि त एक महिना डेढ महिना ढिला गर्दा दुई एउटा भइरहेको महिलालाई कटौती गरेर अर्को पुरुष आउँदो रहेछ अर्को तपाईँको सपाङ्ग मान्छेलाई आफ्नोको लागि उम्मेदवारी बनाउन पर्दा अपाङ्गको कोटामा बनाएर निर्लज्जतापूर्ण व्यवहार प्रस्तुत गरेका छ एमाले म त्यही पार्टीमा बिलोङ्स गर्छु मलाई त लाज लाग्छ आज जुन मान्छे सपाङ्ग हो अल्पसंख्यक र अपाङ्गको कोटामा चुनाव लडेर निर्वाचन आयोगले राष्ट्रिय सभामा तपाईँको प्रदेश नम्बर 4 एकजना सदस्यको उम्मेदवारी खारेज गर्यो त्यसको प्रति पनि हाम्रो नेतृत्वले जिम्मेवारी लिँदैन त्यो टिकट चाहिँ रामकुमारी झाँक्रीले सिग्नेचर गरेर दिए होइन क्या तर त्यस्तो एक सिट जान जान गलत प्रयोग आफ्नो मान्छे बनाउनको लागि गरेको प्रयोगले एक सिट जाँदाखेरि पनि चिन्ता छैन काहीँ नैतिक रूपमा त्यहाँ जवाफ दिनु पर्दैन क्या यस्तो पनि हुन्छ र
किन यति धराशयी भएको नेतृत्व चाहिँ
धराशयी होइन उन्माद आएको
यसमा कार्यकर्ताहरूको जोडबल पनि त पुगेन होला नि तपाईँको एकपक्षीय गुट देखियो होला त हाबी
होइन गुट पनि त्यस्तै कुरा गुट भने अस्थायी कुरा हुन् यी मान्छे जताका जता पनि लाग्छन् र गुट भनेकै गलत कुरा हो फेरि
तपाईँको मुख्य समस्या भनेकै गुट हो क्या एमालेको प्रमुख समस्या यदि केही हो भने त्यो गुट हो
तर तपाईँ यस्तै
यसको अन्त्य चाहिँ किन हुँदैन यसमा तपाईँहरूको यो अन्त्य हुनुपर्छ भन्ने पक्षमा किन नेताहरूले बोल्दैनन् उत्रिँदैनन् भोलि फेरि त्यही गुटको शिकार आफू भइन्छ भने डर बढियो
तर तपाईँले भन् जस्तै यो सबै गुटबन्दीको शिकार हुँदैन गुटबन्दी किन हुन्छ भन्दा जब पार्टी सिद्धान्तहीन हुन्छ विचारविहीन हुन्छ संस्कृतिमा स्खलित हुन्छ त्यहाँबाट सुरु हुन्छ क्या त्यही भएर तपाईँ पहिला परिणाममा कुरा नगर्नु परिणामभन्दा अगाडि कारण छ नि हो कारणमा जाउँ के कारणले गुटबन्दी भयो भन्ने कुरा हामी सिद्धान्तमा बहस गर्दैनौँ कार्यक्रममा बहस गर्दैनौँ नैतिक मूल्यमा हामी गफ गर्दैनौँ अनि जब तब जब बाटो धराशयी गर्छौँ नि तँ ओम माने पेमे होम त जले पनि भन्छ क्या होइन तर ओम माने पेमे होमको चाहिँ त्यसको मिनिङ बोकेर त्यसलाई जीवनमा लागू गर्ने मान्छे मात्रै साधक हुन्छन् नि हो त्यस्तै जनताको बौद्धले जनवाद जब जता जसले पनि ओठे भक्ति लाउँछ कि जब जको वास्तविक इसेन्स के थियो सिद्धान्तमा हामी त गलत थिएनौँ नि यसको प्रयोग कस्तो गऱ्यौँ आज हामी सिद्धान्तमा कार्यक्रममा नीतिमा काहीँ छलफल गर्दैनौँ यत्रो वामपन्थी पन्थको गठबन्धनको कुरा गरेका छौँ ठुल्ठुला भीमकाय पहिलो र दोस्रो कम्युनिस्ट पार्टीको एकताको कुरा गरेका छौँ सिद्धान्तको बहस देख्नु भएको छ उल्टो सिद्धान्तको बहस गर्न प्रतिबन्ध लगाइएको छ यही हो यसले गुटबन्दी सिर्जना तपाईँ सिद्धान्तको प्रश्नमा जानुभयो भने तपाईँ र म मिल्न पनि सक्छौँ नमिल्न पनि सक्छौँ अस्थायी कुरा हो एउटा घटनालाई हेर्ने दृष्टिकोण तपाईँको र मेरो फरक हुनसक्छ जब तपाईँ सङ्ख्याको कुरा हुनुहुन्छ तपाईँ मसँग सुरक्षित हुनुहुन्छ भने तपाईँ जिन्दगीभरि मैसँग टाँसिनुहुन्छ मबाट फाइदा लिनुहुन्छ भने हो गुटबन्दी भनेको अराजनीतिक कुरा हो गुटबन्दी भनेको गलत कुरा हो तर सिद्धान्त र विचारको बहसमा मान्छे यताउता हुने भन्ने कुरा ठिक र राम्रो कुरा हो जहाँ पनि हुन्छ
एमाले यतिसम्म खास गरी सिद्धान्तका हिसाबले खोक्रो भइसक्यो हो त
खोक्रो भन्दा पनि हामी छलफल गर्न चाहँदैनौँ अनि सिद्धान्तका प्रति हामीले ओठे भक्ति लाउँछौँ पूजा गर धूप बाले जस्तो पूजा गर्छौँ पूजा गरे जस्तो एउटा मैले म हिन्दू हुँ मलाई मन्दिर नगए पनि हुन्छ गए पनि हुन्छ मैले दसैँमा टिका लाए पनि हुन्छ नलाए पनि हुन्छ हो यस्तो बनाउनु भएन क्या यसको पनि सिद्धान्तको पनि त सिद्धान्त कसरी कुन कन्टेस्टमा सिद्धान्त बन्छ सिद्धान्तले के कुरालाई निर्देशित गर्छ सिद्धान्त साइन्टिफिक छ कि छैन भनेर त्यसको परीक्षण हुन्छ त्यसका अनेक कुरा छैनन् र निरन्तर बहस छलफल हुँदै जाने विषय हो नि त सिद्धान्तको कुरा भने त छोडेको छैन छलफलै बन्द हुन्छ यो विषयमा छलफल नगर्ने सिद्धो बिच यो कसैले गरे भने ओके मानिदिने पशुपतिनाथको मन्दिरमा गएर तपाईँ दर्शन गरे पनि हुन्छ नगरे पनि हुन्छ जस्तो गरेर पार्टी चाहिँ पार्टी चल्दैन कि
अहिले पार्टी एमाले पार्टी चलिरहेको छैन
चलेको त छ चलेकै छ र चलिरहेछ
सिद्धान्त त चलेको छैन खालि
सिद्धान्त त हामी सिद्धान्तमा हामी गफ गर्न चाहँदैनौँ रुचि छैन क्षमता राख्दैनौँ योग्यता राख्दैनौँ अनि छलफलै गर्दैनौँ नगरेकै राम्रो
एमालेसँग त्यो किसिमको
केही मान्छे केही ठेक्का लिनेहरू छन् तिनीहरूलाई यो कुनै हुनै छैन उनीहरूलाई ठेक्का पुग्यो मेरो भागमा यो यति कुरा हो मैले जिम्मा ल्याएपछि पुग्यो भन्ने छ क्या
कता जाला त्यसो भने एमालेको राजनीति अब चाहिँ कसलाई यही प्रवृत्ति कायम रह्यो भने माओवादीसँग गठबन्धनको कुरा छ एकताको कुरा छ फेरि भोलि 5 स्थायी सरकार दिने कुरा छ यसले विकास लिने कुरा छ
त्यस्तो धेरै कुरा अब शेरबहादुर देउवाले यसरी त सरकार चल्या के अब एमाले त योभन्दा धेरै राम्रो बेटर चलाउँछ
तर सिद्धान्त
तर काङ्ग्रेस जस्तै यस्तो सत्यनाश भएको सिद्धान्तविहीन दिशाविहीन काङ्ग्रेस पार्टीको तुलनामा एमाले यसरी चलेर पुग्दै पुग्दैन हामी समृद्धिको यात्रा तय गर्नै सक्दैनौँ भनाइ चाहिँ यो हो कि मेरो चाहिँ यो काङ्ग्रेससँग हाम्रो तुलनै हुँदैन योमा आजै पनि बहुत बढिया नेकपा एमाले चलेकै हो चलेकै छ कम्तीमा छलफल हुन्छ म जस्ता मान्छे बगाइदा बोल्न पाछु मैले गलत बोल्यो भने मलाई स्पष्टीकरण पनि हुन्छ मलाई थाहा छ तर मलाई स्पष्टीकरण सोधिएको दिन मैले फेरि जस्टिफाई पनि गर्न सक्नुपर्छ यो पनि थाहा छ तर अमुक कुनै पार्टीमा यस्तो छ छैन त्यस कारण अरूभन्दा बहुत गतिलो ढङ्गले चल्या छ तर यतिले पुग्दैन भन्ने एमालेभित्रका हाम्रो कुरा हो
अन्तिममा यो विषयसँगै अब माओवादीसँगको तपाईँहरूको पार्टी एकताको कुरा पनि चलिरहेको छ र पछिल्लो समय निकै जटिल विषयमा छलफल भइरहेका छन् पार्टी एकता टुङ्गिने हो कि होइन भन्ने अर्को आशंका पनि जन्मिएको छ होला चाहिँ के अब तपाईँको अनुमानमा चाहिँ
पार्टी एकता हुन्छ पार्टी एकता हुन्छ पार्टी एकता गर्नुपर्छ पार्टी एकता मुलुकको आवश्यकता हो जनताको आवश्यकता हो हामी सबैको आवश्यकता हो यसलाई हामीले डिलेमा गरेर अथवा नजरअन्दाज गरेर आफ्ना अमुक स्वार्थमा प्रयोग गरेर यो एउटा युगले दिएको अवसरलाई चाहिँ गुमाउनु हुँदैन कहिले हुन्छ कसरी हुन्छ कहाँ हुन्छ भन्ने कुरा चाहिँ म पनि भन्न सक्दिनँ
तपाईँले भने जस्तो ठ्याक्कै अघि त्यो 33% महिलाको जुन अधिकार थियो संविधान नै कुल्चन सक्ने एमाले माओवादीबाट आएका नेत्रीलाई कसरी व्यवस्थापन गर्ने राम्रा क्षमता महिलाले एमालेभित्र
होइन माओवादीबाट आएका साथीहरू पनि दलबल सहित आउँछन् दलबल सहित आउने मान्छे काहीँ न काहीँ उहाँहरू पनि टिक्नु होला लड्नु होला चिटिक्नु होला त्यो त दलबल सहित आउनुहुन्छ उहाँहरू पनि एक्लै आउनु होइन नि त एक्लै एक्लै यहाँ प्रवेश पार्टी परित्याग गरेर प्रवेश गर्ने होइन नि त एमालेसँग माओवादीको एउटा अस्तित्वसहित एउटा विचारसहित एउटा इतिहाससहित एउटा सङ्घर्षको गरिमासहित आउनुहुन्छ त्यस कारण उहाँहरू लडेर स्पेस बनाउनुहुन्छ तर उहाँहरूलाई पनि अमुक बेलामा उहाँहरूलाई पनि त्यस्तै हुनसक्छ त्यसको लागि पनि तयार भएर आउनु पर्यो किनकि राजनीतिमा हामी तयारै भएर लागेका छौँ म धेरै कुरा त पाउँछु भनेर राजनीतिमा लागेकै होइन यस्तो पाइन्छ भन्ने थाहा पनि थिएन टु बी अनेस्ट मैले एकदम इमान्दारिताका साथ भन्छु आजभन्दा 20-25 वर्ष अगाडि म विद्यार्थी राजनीतिमा लाग्दा यी यस्ता अवसर हुन् हाम्रो पार्टी यस्तो हुनेछ यो मलाई थाहा पनि थिएन यस्तो पाइन्छ भन्ने पनि थाहा थिएन परिवर्तनका लागि लड्ने हो लड्दा मरिन पनि सकिन्छ आवश्यक परे बलिदान हुने हो भनेर लाग्यौँ त्याग्न लागेको हौँ आवश्यक परे जीवनकै बलिदान गर्न भनेर लागेको मान्छे अघि तपाईँले पृष्ठभूमि भन्नुभयो नेकपा एमालेको केन्द्रीय सदस्य सांसद पनि तर भइसकेका चाहिँ छैन अझै अनि यो त मेरो लागि त यी बाँकी त प्राप्ति नै हुन्
यस पद्धति चाहिँ कहिले बस्ला जो संविधान त त्यसलाई कार्यान्वयन गर्न पर्ने एउटा पार्टीले जो इमान्दार पार्टी हुन पर्यो यति निरङ्कुश पार्टी यो पार्टी प्रवृत्तिको अन्त्य चाहिँ कहिले होला
त्यहाँभित्र हामी लड्छौँ जुन दिन हामीले जित्छौँ त्यही दिन अन्त्य हुन्छ हामी लडिरहन्छौँ देशभरि रहेका नेकपा एमालेका नेता कार्यकर्ता जसले मेरो विचारसँग सहमत हुनुहुन्छ उहाँहरूले साथ दिनुहुन्छ यो लडाइँ सामूहिक लड्छौँ पार्टीभित्रका गलत प्रवृत्तिको विरुद्ध लड्छौँ समाजका गलत प्रवृत्तिको विरुद्ध लड्छौँ राज्यका गलत प्रवृत्तिका विरुद्ध लड्छौँ सबैसँग लड्छौँ र हाम्रो असल सही ठिक मान्यतालाई स्थापित गर्छौँ त्यही भएर राजनीतिमा लाग्यो हो यो लड्दा लड्दै केही पाइएन मरियो बलिदानी भयो भने पनि फेरि बलिदान हुन तयारै भएर आएको त्यसकारण धेरै हिसाब किताब आफ्नो लागि गरिरहेकै छैन र मलाई यो चाहिँ विश्वास छ कि एक दिन गलत प्रवृत्तिलाई पराजित गर्छौँ यो त स्योर हो यो त पक्का हो त्यस कारण तपाईँहरूले धैर्य जस्तो अहिले रेडियो नेपालका विभिन्न ठाउँबाट रेडियो एफएमहरूमा सुनिरहनु भएको छ मलाई धेरै साथीहरूले लाग्ला रामकुमारले निराशाजनक कुरा गरी तर मलाई म कहिले निराश छैन किनकि मैले म यति कुरा भन्दै गर्दा बुझ्नुहुन्छ होला कि केही पाउनै लागे होइन भने मैले जे पाएछु त धेरै ठुलो कुरा पाएछु भने म निराश भएको होइन तर यो मैले पाउने कुरा ठुलो कुरा छैन हामीले कस्तो पद्धति स्थापित गर्छौँ भन्ने कुरा ठुलो कुरा छ त्यसकारण मेरो विचारसँग सहमत हुने साथीहरूले देशैभरिबाट साथ समर्थन दिनुहोस् हामी पार्टीभित्र पार्टी बाहिर राज्यका विभिन्न निकाय गलत प्रवृत्तिका विरुद्ध लड्छौँ एकै ठाउँ सँगै लडौँ हाम्रो विजय सँगै प्राप्त गर्छौँ त्यस कारण एक्लै व्यक्तिगत एचिभमेन्ट उपलब्धि होइन हामीले सामूहिक उपलब्धि हासिल गर्छौँ त्यस कारण मैले पर्सनली रामकुमारीले के पाएँ के पाइनँ त्यो गौण विषय हो तर हामीले के पायौँ भन्ने कुरा धेरै ठुलो कुरा हो हामीले के पायौँ भन्दा आज राजनीतिमा महिलाहरूको पहिचान पायौँ रिकग्नाइजेसन गऱ्यौँ महिलाको स्थान पायौँ महिलालाई यति महिलाहरू हुनैपर्छ भन्ने व्यवस्था गऱ्यौँ महिला विरुद्धका तमाम भेदभाव सहितका कानुनहरू थिए तिनको अन्त्य गर्दै गयौँ र आज महिला पनि यो समाजका मान्छे हुन् सम्मानित हुन् भन्ने कुरा स्थापित गर्दै गर्दै गएका छौँ यही हो नि गरेको त यो यति ठुलो उपलब्धि इतिहासमा हामीले जानेर या नजानेर राजनीतिमा एउटा आदर्शबाट प्रेरित गर्दा भएका यी सबै कुराहरूले त हामीलाई त उज्यालै बाटो देखाएको छ त्यसकारण निराश हुनुपर्ने केही छैन हर गलत प्रवृत्ति हिजो ज्ञानेन्द्रका विरुद्ध लडियो, हिजो अरू त अमुक मान्छेहरूका विरुद्ध लडियो, अमुक प्रवृत्तिका विरुद्ध लडियो, बन्दुकका विरुद्ध लडियो, सारा सर्वसत्तावादका विरुद्ध लडियो, होइन भारतीय प्रभुत्ववादका विरुद्ध लडियो, विस्तारवादी शक्तिहरूका विरुद्ध लडियो, सीमामा गएर झण्डा गाडियो, अनेक थोक गर्दै गर्दै जित्दै जित्दै आएछौँ त, हाम्रा मुद्दा स्थापित गर्दै गर्दै आएछौँ भने पार्टीमा भएका अलोकतान्त्रिक अपद्धति तपाईँको अनैतिक पद्धति यी सारा थोकका विरुद्ध पनि लडेर हामी सही पार्टी बनाउँछौँ र यो यति जम्मै गर्ने पार्टी पनि फेरि नेकपा एमाले हो। यसको मतलब म चाहिँ एमाले जम्मै गलत गर्यो पार्टी बेठीको यो हुँदैन। एमालेभित्रका केही मान्छेहरूले आफ्नो निस्वार्थको लागि पार्टीको लोकतान्त्रिक विधिको नाममा गणितमा खेलेर जे एचिभमेन्ट प्राप्त कि जे उपलब्धि हासिल गरेका छन् यो अस्थायी कुरा छ र यो प्रवृत्तिका विरुद्ध चाहिँ लड्नुपर्छ भने हो मैले। समग्रमा आज पनि नेकपा एमाले यो मुलुकको एउटा शक्तिशाली प्रभाव दिने सपना देखाउने र विश्वास दिने पार्टी हो।
हस्, यो महत्त्वपूर्ण समय संवादका लागि धन्यवाद।
ल, धेरै धेरै धन्यवाद मौका दिनुभयो र श्रोता मित्रहरूलाई पनि धेरै धन्यवाद। तपाईँहरूको रचनात्मक सुझावको म अपेक्षा गर्छु।
उहाँ हुनुहुन्थ्यो एमाले नेत्री रामकुमारी झाँक्री। सातवटै प्रदेश महिला मुख्यमन्त्री विहीन हुनुको कारण एमालेभित्र बढ्दै गइरहेको गुटबन्दी र यसले समग्र राजनीतिक क्षेत्रमा पार्ने असरका विषयमा छलफल गर्दै उहाँसँगको यो कुराकानी सँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ। आजको कार्यक्रम बदलिँदो नेपालबाट प्राविधिक साथी सुरेश महर्जनसँगै म विष्णु विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।